یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر
771. سیاحتی نور احمد شاہ نے لکھی ہے. نور احمد شاہ سید امام شاہ کے پوترے تھے اور سید امام شاہ بن حسن قطب‌الدین کے فرزند تھے. انہوں نے اور بھی بہت سے جنان وغیرہ لکھے ہیں اور انہوں نے تبلیغ کا کام بھی بہت کیا. اور نور احمد شاہ جو تھے وہ سید محمد شاہ کے بیٹے تھے. جس کو ہم جامع کا پیر کہتے ہیں وہ مولا کا نور ہے. وہ مولا کا نور ہے اور وہ پیر جو پوچھنوں کا پیر ہے وہ نبی محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا جامع ہے، اس کا نور ہے. اس لیے جب بھی ہم کسی پیر کا نام لیتے ہیں، پوچھنے کا پیر، تو ہم اس کو سلام کرتے ہیں، یعنی پگے لگتے ہیں اور چندن کرتے ہیں. اسی طرح سے امام کے نام پر بھی ہمیشہ سلام کرتے ہیں اور چندن کرتے ہیں. لیکن پیروں کی اولاد جو پیر نہیں تھے، پوچھنے کے پیر نہیں تھے، ان کو بھی ہم مرتبے کے حساب سے، مان سے، عزت سے ہم ان کو پیر بولتے ہیں. جیسے کہ مشنری سب ذریعے گزر گئے، حضرت امام سلطان محمد شاہ نے ان کو پیر کا درجہ دیا، تو پیر سب ذریعے کے نام کے اوپر ہم سلام نہیں کرتے. اسی طرح سے آغا علی شاہ ماں باپ کے زمانے کے اندر جو وارث اسماعیل گامزی ہوئے، وہ بھی جب گزر گئے تو مولا نے ان کو پیر کا درجہ دیا، اس کو بھی ہم سلام نہیں کرتے، کیونکہ وہ دنیا کے اندر پیری جونا والے نہیں تھے، ان کے پاس نور نہیں تھا. لیکن پیر صدر دین، پیر شمر، پیر تاج دین، پیر نصیر دین، پیر علی اصغر دے، پیر حسن کبیر دین، پیر ستگر نور، ایسے ہمارے آج حضرت امام کے ساتھ 50 پیر ہوئے. اگر امام 49 امام ہیں اور 50 پیر ہیں. حضرت مولا علی علیہ السلام کے پاس پیری جامع نہیں تھا، امام حسین کے پاس پیری جامع نہیں تھا، لیکن امام زین العابدین کے پاس پیری جامع بھی تھا، خادی جامع بھی تھا. علی کے زمانے کے اندر پیر کا جو جامع تھا وہ نبی محمد کے پاس تھا، اور جب امام حسین کا وارہ آیا تو پیر کا جامع پیر حسن کے پاس تھا، امام حسن کے پاس. پیر زین العابدین امام بھی تھے، پیر بھی تھے. پیر محمد باقر امام بھی تھے، پیر بھی تھے. پیر جعفر صادق امام بھی تھے، پیر بھی تھے. اسی طرح سے سلطان محمد شاہ پیر بھی تھے، امام بھی تھے. آج حضرت امام امام بھی ہے، پیر بھی ہے. تو شاہ پیر دونوں جو میں حضرت امام کے پاس ہے. پیروں کی اولاد میں ایسے بہت سے ان کی فرزند ہوئے جنہوں نے دعوت کا یعنی مشن کا کام کیا، اور ان کو ہم مان مرتبے سے پیر کہتے ہیں. جیسے کہ داخلہ طریقے امام شاہ اس کے وقت کے نانوں نے پھر امام شاہ ہے چترال بدخشان کے ایران جاؤ تو اپنے اسماعیلی ہیں وہ ناصر خسرو کو پیر مانتے ہیں لیکن ناصر خسرو کٹھیوں کے پیر نہیں تھے ناصر خسرو ایک مشنری تھے ان کو ایسا درجہ دیا کہ ان کو لوگ عزت کے ساتھ پیر کہتے تھے یہ جو سید نور احمد شاہ ہے وہ ان کے پوترے تھے ہمارے پیر کے اس کے لیے پھر میں نے تھوڑی یہاں بھول کی پہلے سید امام شاہ کے بیٹے سید محمد شاہ اور محمد شاہ کے بیٹے یہ نور احمد شاہ کی ہستی نور احمد شاہ نے لکھی امام شاہ کے پوترے نے بیٹے نے نہیں اور پھر حسن کبیر دن کے پڑ پوترے کی کہتے ہیں تریس کو فارسی بھاشا کے اندر الف بے تے پے ایسے جو الفابیٹس ہیں وہ تریس ہیں تو فارسی میں تیس کو تی کہتے ہیں تی حرفی تیس حرفوں سے چالو ہوئی جیسے کہ الف سے اس میں آئے گا آگے بے سے آئے گا تے سے آئے گا تے سے آئے گا جیم سے آئے گا چھ سے آئے گا ہے سے آئے گا خے سے آئے گا ایسا تو اس کے اندر بہت معرفت ہے بہت کنان ہے یہ صوفی مذہب کی چیز ہے جو اسماعیلی مذہب میں باطنی چیز ہے عبادت کی چیزیں ہیں ہمارا مذہب جو ہے اس کے دو بھاگ ہیں ایک تو وہ بھاگ ہے کہ جو ظاہری بھاگ ہے ایک باطنی جگہ ہے ظاہری کے اندر ہم چھوٹے بچوں کو بھی لے آتے ہیں جماعت خانے آتے ہیں ہم دعا پڑھتے ہیں تھار سترا ناندی یہ سب چیزیں ہماری ظاہری چیزیں ہیں مگر طریقت کی ہیں اس کو شریعت بھی کہتے ہیں لیکن امام کے حضور میں جا کے جب ہم بول مانگتے ہیں تو وہ حقیقت کی چیز ہے وہ باطنی چیز ہے بول ہم اپنے منہ سے کبھی نہیں بولتے ایکانت ہوئے اکیلا آدمی بیٹھا ہوئے تو منہ سے بول نہیں بولا جاتا بول کو کبھی چیز سے نہیں بولا وہ باطن کی چیز ہے انتکرن کی چیز ہے تو یہ جو ساری سی حرفی ہے جب میں اس کا ترجمہ کروں گا تو تم لوگوں کو بہت مزہ آئے گا بہت اچھی چیز پھر بھی میں کوشش کروں گا سہلائی سے بولوں کیونکہ اس میں امک ایسی اونگی چیزیں بھی ہیں کہ جو سب کی سمجھ میں نہیں آ سکے تو یہ سہلائی کرنے کے لیے ایک کلاس چالو کی ہے برہم کہتے ہیں خدا کو خدا کی بہت سی شکتیاں ہیں خدا جو ہے اس کے دو نام ہیں دو قسم کے نام ہیں اس صدر دن میں بدھ نرنجن میں فرمایا اے نام نرنجن کے دو بھاتی بھائی خدا کے نام کے دو قسم کے بھاؤ ہیں ایک ذاتی بھائی صفاتی رے بھائی ایک ذاتی ہے انگت نام جیسا کہ میرا باپ اس کا نام علی لیکن میں اپنے باپ کو علی بھائی کر کے نہیں پکارتا تھا میں باپا کہتا تھا ابا کہتا تھا تو نام خدا کا اللہ ہے لیکن ہم اس کو اللہ کر کے بہت کم پکارتے ہیں دوسرے اس کے صفاتی نام ہیں ایک ذاتی وہ ایک ہی نام ہے اللہ دوسرے صفاتی نام ہے وہ رحیم ہے وہ کریم ہے وہ خالق ہے وہ رازق ہے وہ غفور ہے وہ حبیب ہے یہ سب اس کے صفاتی نام ہیں تو برہم جو ہے اس شکتی کا نام ہے خدا کی اس حالت کا نام جس سے اس نے ساری سرشتی پیدا کی ہے جیسے کہ عربی میں اس کا خالق نام ہوتا ہے برہم کا مطلب خالق اسی سے برہما نکلا یہ ساری سرشتی برہما نے پیدا کی اور برہما جو ہے وہ محمد ہے رسول اللہ فرمایا انا من نور اللہ وَكُلُّهُمْ مِن نُورِ میں اللہ کے نور سے ہوں और मेरे नूर से सब कुछ बना है, ये ब्रह्म। तो ब्रह्म कहते हैं जिस शक्ति ने सारी सृष्टि को पैदा किया हो। सुहंग कहते हैं जब हम बिल्कुल चुप हो जाएं, बाहर की कोई आवाज न आवे, इतनी शांति हो गए कि हम अपने श्वास का आवाज सुन सकें, श्वास की आवाज सुन सकें, उसको संस्कृत में सुहंग कहते हैं। तो फरमाया ब्रह्म सुहंग कि तुम उस पैदा करने वाली शक्ति उसको तुम अपने श्वास की आवाज में सुन सकोगे। सत्य चित आनंद, जब भी तुमको ये सत्य, ये हकीकत, ये सच्चाई स्वरूप मिलेगा तो तुमको चित्त के अंदर आनंद मिलेगा, खुशी मिलेगी। अगर इमाम फरमाया वो ऐसी खुशी होगी कि दुनिया की कोई खुशी उसकी हार में नहीं आ सकती, ऐसी खुशी। ब्रह्म स्वहं सत चित आनंद, मरम मरम यानी भेद, मरम और हंग जित चित भय आनंद, ऐसे अच्छे शब्द बोले हैं, इसकी कंस्ट्रक्शन बहुत अच्छी है। जब भी तुमको ब्रह्म का, उसकी हकीकत का जब भी तुम्हें भान आए, पता लगे कि तुम उसको अपनी श्वास के साथ सुन सको, तो तुम्हारे चित्त के अंदर एक आनंद पैदा होगा और उस आनंद का जो भेद है मरम ओहंग, असल हकीकी मरम जो है जित चित भय आनंद, वो वहां होता है, वो भेद उसको मिलता है कि जिसके कलेजे के अंदर आनंद होता है, जित चित भय आनंद, जिसके दिल के अंदर सेटिस्फेक्शन होती है, शांति होती है, मन की खुशी होती है, वो मरम उसको मिलता है। ऐसी अच्छी बात है। ये दो कड़ी बहुत समझनी है, जिसने पैदा किया उस खुदा की नूरानी ताकत को तुम अपने श्वास की आवाज के साथ उसको सुनो तो तुम्हारे चित्त के अंदर आनंद पैदा होगा और इस आनंद का भेद उसको ही मिलेगा। मरम ओहंग जित तित भय आनंद, जित यानी वहां जहां, तित जहां वो चीज होगी, वो कहां होगा, जहां मन के अंदर आनंद होगा। अलख अपार अगम अगोचर, जो लिखा न जावे, जो कहा न जावे, जो समझाया न जावे, वो अलख अपार जिसका कोई पार नहीं, अगम अगोचर हमेशा से है, हमेशा रहने वाला है। अलख अपार अगम अगोचर, सही अल्लाह आप कोई भी सकते, वही अल्लाह कि जो हमेशा रहने वाला है, हमेशा से है, जो बताया नहीं जा सकता, लिखा नहीं जा सकता, समझाया नहीं जा सकता, जिसका पार पाया नहीं जा सकता, वो अल्लाह। अब जाती नाम आ गया, खुद बात वो खुद हर चीज में भीतर में समाया हुआ है।
Allah tarani rinjana na
نام دھرایا الگ کا مطلب میں نے بتایا, جو لکھا نہ جائے, جو بتایا نہ جائے, جو سمجھایا نہ جائے, اور نرنجن جو آنکھ سے دکھے نہ, جو ظاہر کی کوئی چیز کے ساتھ ایگزامپل دے کے بتایا نہ جائے, اس کو نرنجن کہتے ہیں, الگ نرنجن. وہ ایسا ہے کہ اسی طریقے سے ہم کہہ نہیں سکتے کہ خدا کیا ہے, تو سمجھنے کی چیز الگ نرنجن نام دھرایا. اور پھر اوہنگ شبد, جو اوہنگ ہے, اوہنگ کہتے ہیں جیسے میں نے ابھی ذکر کیا, حقیقی سچائی, اندر کی بھید والی چیز, مرم اوہنگ, معرفت. معرفت کا جو شبد ہے جس کو ہم بیت الخیال کا بول کہتے ہیں, اس کی معرفت, اس کے ذریعے سے ہم کو خدا کا پتہ لگتا ہے. ہم کہیں کسی کو مثال دے رہے ہیں, لندن کا گاؤں ہے, شہر بہت خوبصورت ہے, بہت اچھا ہے, کیسا اچھا, بڑی بڑی بلڈنگ ہیں, کیا بڑے بڑے رستے ہیں. تو کسی آدمی نے جو لندن نہیں دیکھا, اس کی کلپنا میں وہ چیز نہیں آئی, پھر وہ پوچھے گا کہ اچھا میں نے بمبئی دیکھا ہے تو کیا لندن بمبئی جیسا ہے؟ کہے گا نہیں, بمبئی جیسا تو نہیں, لیکن ہاں بمبئی کا یہ جو چرچ گیٹ کا علاقہ ہے, یہ شاید لندن کے تھوڑے سے بھاگ کے ساتھ ملے, تو اس نے ایک سرخامنی کی, تھوڑا سا خیال آتا ہے کہ یہ ایسا ہوئی تھی. خدا کی بابت میں ہم ایسا نہیں کرتے, کیونکہ اس جیسی کوئی چیز ہے ہی نہیں. ولم یکن لہ کفواً احد, جتنی بھی چیزیں ہیں اس جیسی, خدا جیسی کوئی چیز نہیں, مگر اپنے خود کے نام کے معرفت, اس میں آزم بٹ خیال کے بول کی معرفت, ہم اس کو سمجھ سکتے. لکھا ہے چیت شکتی, لیکن حقیقت یہ ہے چیت شکتی, چیت شکتی کو پیدا کیا. اوہنگ انگ کو آنند, انسان کے اندر خدا نے جو چیت کی شکتی ہے, جس کو ہم تھاٹ پاور کہتے ہیں, وہ اتنی پاورفل ہے جو خدا تعالیٰ نے انسان کے سوا اور کسی کو نہیں دی. اس میں بھید ہے, تھاٹ کی جو پاور ہے, انسان کی جو چت کی شکتی ہے, وہ اتنی بڑی ہے کہ جتنی خدا تعالیٰ کی سرشتی بنی ہوئی ہے, اس میں کسی میں یہ طاقت نہیں, یہ طاقت فرشتوں میں بھی نہیں. اور اس میں سے جو بھید ہے, تو ہم کہتے ہیں اندرونی مرم کو, وہ انسان کے انگ کے اندر, انسان کے شریر کے اندر پیدا کیا. انسان کتنا کمزور ہے, نو دس انچ کا ایک طرف کاٹ لے رہے تو مر جاوے, کتا کاٹ لے رہے تو سو جاوے, کوئی ہاتھی گھوڑا سین, ایسی انسان کی طاقت نہیں کہ لڑ سکے. تو انسان ایک بار جو اتنا کمزور شاریرک حساب سے, لیکن اس کو خدا نے روحانی طاقت دی. روحانی طاقت خیالوں کی طاقت سے پیدا ہوتی ہے, چت شکتی کو پیدا کیا. اوہنگ انگ آنند, اور اس کی معرفت سے انگ کے اندر آنند پیدا ہوتا ہے. ہماری خوشی, ہمارا غم ہمارے وچاروں سے ہے, شریر سے نہیں. کوئی آدمی چھوٹی بات میں غصے ہو جاتا ہے, ناراض ہو جاتا ہے, غمگین ہو جاتا ہے, اداس ہو جاتا ہے. کوئی آدمی ایسے ہیں کہ بہت بڑی چیزیں ہو جائیں تو بھی غمگینی اداسی نہیں آتی. اسی طرح سے کوئی آدمی چھوٹی چیز میں خوش ہو جاتا ہے. کوئی ایسے آدمی ہیں کہ بہت خوش ہو جائے تو بھی خوشی نہیں آتی. جس طرح شریر کے اندر طاقتور کمزور سب طریقے نہیں. ایک ایسا آدمی ہے کہ وہ 5 کلو وزن اٹھا کے دان تک نہیں جا سکتا. ایک ایسا آدمی ہے کہ وہ 100 کلو کا وزن اٹھا کے دان تک چلے جا رہے. اسی طرح سے ہمارے چت کے اندر جو شکتی ہے وہ اپار ہے اور وہ شکتی بڑھ سکتی ہے. وہ شکتی کے بڑھانے کا طریقہ پھر آگے آتا ہے. یعنی دیکھو کس طرح سے چالو کیا. برہم نے سرشتی پیدا کی, اس کی موجودگی یعنی اس کی سمجھ, اس کی پریزنس تم کو اس میں اعظم کی معرفت سے ملے گی. اور وہ اس چت میں ملے گی کہ جس چت کے اندر اس مرم کو سمجھنے کا آنند ہوگا, سب چت آنند ہوگئے. اور وہ چت کی جو شکتی پیدا کی تو وہ ایسی شکتی ہے کہ جو آنند پیدا کرتی ہے. انگ میں آنند آتا ہے. ابھی وہ چت شکتی کیسے ملے. مولا کی قدرت کا کوئی پار نہیں. مولانا حضرت نے فرمایا تم سارے برہمانڈ کا خیال کرو تو وہ اس سے اونچا ہے. ایسے تم 1000 برہمانڈ کا خیال کرو تو بھی اس سے پار ہے. مولا کی قدرت کا کوئی پار نہیں. لیکن جس سے وہ راضی ہوتا ہے اس کو وہ خود دکھاتا ہے. اس کی قدرت کا کوئی پار نہیں. مگر اس کو راضی ہو کرو تو پھر وہ خود بخود تم کو بخشش. مولا فرمایا ایسا نہیں کہ تم بیت الخیال میں بیٹھ گئے اور تم کو وہ چیز مل جائے گی جس کو تم ڈھونڈ رہے ہو. نور کا پانا تمہارا حق نہیں. یہ ایسا نہیں ہے مولا فرمایا کہ تمہیں ترس لگی, پانی کا جگ پڑا ہے, گلاس پڑا ہے, تو تم نے فوراً اپنے ہاتھ سے پانی ڈالا اور پانی پی کے ترس نکالی. کیا فرمایا بیت الخیال کی بات ایسی نہیں ہے. تو تم کریو کرو, یاچنا کرو, بھیک مانگو, آلیجی کرو. تو جب وہ راضی ہو جائے گا تو تم کو بخش دے. عبادت پہ بیٹھنا ہمارا فرض ہے لیکن بندگی کے اندر نور ملے یہ کوئی ہمارا حق نہیں, یہ تو بھیک ہے. تو اس مولا کی قدرت کا کوئی پار نہیں. مگر جب وہ کسی پہ راضی ہوتا ہے تو اس کو اپنی بخشش دیتا ہے. نرنجن, اس خدا تعالی نے کہ جو چھپا ہوا بھید جو بالکل ظاہر نہیں تھا اس نے ایک ورکش پیدا کیا اور اس کی 2 ڈالیاں بنائی. اہنگ نرنجن ایک ورکش جو تھی قرآن پاک کے اندر سدرۃ المنتہا کا ذکر ہے. نبی صاحب جب معراج پہ گئے تو ایک جگہ جبریل جا کے ٹھہر گئے, کہا یا نبی یہ میری حد آ گئی, کس کے آگے میں نہیں جا سکتا, آپ اکیلے جا سکتے. رسول اللہ اکیلے گئے, جب یہ آگے گئے تو وہاں پہ ورکش کا ورکش جھاڑ کے دیکھے, اس جھاڑ کی ویاخیا ہو نہیں سکتی, لیکن وہ جھاڑ سدرۃ المنتہا جس کے پاس جبریل فرشتہ بھی نہیں جاتے, یہ وہ شجرا ہے, شجر کہتے ہیں عربی زبان کے اندر جھاڑ کو. باپ دادا کی جو ونشاوڑی ہے اس کو انگلش کے اندر فیملی ٹری یا انسیسٹرل ٹری کہتے ہیں, عربی کے اندر اس کو بھی شجرۃ النسل کہتے ہیں. ابھی اللہ تعالیٰ نے جھاڑ پیدا کیا, جھاڑ کا مطلب ایک فیملی پیدا ہے, اس کی دو برانچیں بنائیں, دو ڈالیاں بنائیں. تین کا امام اور پیر جو میں پہلے سمجھا گیا وہی یہ سلسلہ آئے گا, کیونکہ امام ہے وہ باپ کی طرح گرم تیجسوی ہے, جو پیر ہے وہ ماں کی طرح ٹھنڈا اور مہربان ہے. ایسے ہی خدا تعالیٰ کے دو نام ہیں جلالی اور جمالی. یہ شجر کی جو دو ڈالیاں ہیں وہ نور امامت اور نور پیری ہیں. درخت کی جو دو ڈالیاں بنائی, دو برانچیں بنائی, ایک برانچ محمد مصطفیٰ صلی اللہ علیہ وسلم, دوسری برانچ علی مرتضیٰ کی. میں نے اس کا خلاصہ بھی کیا کہ وہ پیری جو ہے یہ صاحب ہے. رچنا رچی جھاڑ ونسپتی جانور انسان بنائے, اب ان کو ہدایت کرنے کے لیے, گرونی کرنے کے لیے اس نور کو بھی دنیا کے اندر انسانی روپ میں آنا پڑا. تو اس انسانی روپ کے واسطے جو شکتی تھی نور محمد کا جو کہ جمالی ہے, نور علی کا جو جلالی ہے, محمد ماں کے سوروپ میں نورانی حالت میں, علی باپ کے سوروپ میں نورانی حالت میں, اب وہ جو شکتی ہے کون سی شکتی کہ جس سے نسل چلے ونش چلے, وہ بی بی فاطمہ. تو بی بی فاطمہ ان کے ساتھ رہی ہے اور حسن حسین سے وہ نسل چلے, حسن حسین اس نور میں چلے. یہ پانچ پنکھن ہے کہ جس نے ساری سرشتی پیدا کی, ساری سرشتی کی رچنا رکھی, رشتی کو سنبھالنے والا, رشتی کو کھانا پینا دینے والا, رشتی کی رکشا کرنے والا, اور اس کے بعد یہ سائیکل پوری ہوئے تو موت دینے والا, موت کے بعد واپس جنم دینے والا, کسی کو اونچا اٹھانے والا, کسی کو نیچا گرانے والا اس کے بد اعمال کے کارن سے. تو یہ ساری جو کچھ بھی ہے یہ پنچن کے نور سے ہے. ہوں جو جیت سکتے ہیں. یہ جو نور ہے اہنگ وہ اصل بھید والا نور کہ سرشتی کی رچنا سے پہلے جو اس کی حالت تھی وہ آپ سب جگہ سمایا ہوا ہے. یہ ساری کرنی اس نور کی ہے کہ جو تمام سرشتی سے پہلے اس کی خود کی حالت تھی جس کو ہم ذاتی حالت کہتے ہیں اللہ احد. پنچم کے اندر وہی احد کا نور کھیل رہا ہے اور ہر جگہ وہ ویاپک ہے. ویاپک یعنی موجود. وہ اہنگ نور جو ہے وہی سب کا سمرت ہے. سمرت کہتے ہیں ساتھی, سمرت کہتے ہیں رستہ بتانے والا, سمرت کہتے ہیں مدد کرنے والا. عربی کے اندر اس کو ہادی کہتے ہیں, ہادی ہدایت کرنے والا. تو وہ جو اصل اہنگ کا نور ہے وہی پنجتن کے معرفت پنجتن کے نور میں وہی چھپا بیٹھا ہے, وہی تمہارا مددگار ہے. تمہیں نجات دلائے گا, تمہاری مدد کرے گا, تمہیں پار اتارے گا, تمہارا ہاتھ پکڑے گا, تمہاری دوستی کرے گا, تمہیں رکشا دے گا. وہ سب وہی نور کی حالت ہے. ہر جگہ ویاپک وہی موجود ہے. تو جہاں تمہارے اندر بھی ہے تمہارے باہر بھی ہے. ہر جگہ اس کی جب ہستی کا ذکر آتا ہے تو بیت الخیال کی اس بابت کو سمجھنا چاہیے کہ ہم حضر امام کو ہر جگہ حاضر نہ کر سکتے. ہر جگہ, کوئی جگہ خالی نہیں. جب ہم اس کو ہر جگہ حاضر ناظر سمجھیں تو ہم اس کی حاضری میں ہیں. وہ ہمیں دیکھ رہا ہے کہ ہمارے خیالوں میں, ہمارے وچاروں میں, ہمارے کام میں, کرتویے میں کوئی بدی برائی نہیں پا رہا. ستگر نبی محمد, ستگر کی, ستگر خدا کا وہ نور کہ جس نے ماں کا سوروپ, رحمت کا سوروپ, مہربانی کا سوروپ لے کے دنیا کے اندر ہماری ہدایت کا بندوبست کیا اس کو ستگر کہتے ہیں. تو فرمایا کہ اس ستگر کی شرن لو, اس کے پاؤں میں پڑو, اس سے مانگنی کرو. اور وہ ایسا ستگرو ایسا ہے مہربان کہ جب تم اس کے شرن میں پہنچ جاؤ گے تو بہت سے گناہ تم نے جو کیے ہیں بن مانگے تمہیں معاف کر دے گا. خدا کی اس شکتی کو کہ مانگے بغیر معاف کر دے, مانگے بغیر بخشش دے دے, اس کو وہاب کہتے ہیں. ہم صبح جو چار تصویریں نکالتے ہیں اس میں ایک تصویر کیا وہاب. وہاب خدا کی یہ جمالی صفت ہے کہ جو جب ہم اس کے پاؤں پڑ جائیں تو مانگے بغیر بخشش دے دے, مانگے بغیر ہماری بھولیں معاف کر دے دے. تو ستگر کے شرم چلے جا, اس کے پاؤں پڑ جاؤ. تو جب اس کے پاس تم پہنچ جاؤ گے تو پھر تمہیں وہ بخشش دے گا, تمہیں وہ معاف کر دے گا. تو فرمایا ہے اہنگ کی اس حالت کو کہ سرشتی سے رچنا سے پہلے جو خدا کی اصل حالت ذاتی حالت تھی اس کو تم اپنے آپ کے اندر ثابت کرو. ثابت کے دو مطلب ہیں, ایک کہتے ہیں پروو کرو, دوسرا مطلب ہے مکمل کرو, کمپلیٹ کرو. ثابت کرنے کا مطلب پروو کرنا بھی ہے, ثابت کا مطلب مکمل کرنا بھی ہے. اس کی ہر چیز کے اندر ایک اور جگہ آئے گا کہ ثابت کرو اپنی دہی, یعنی مکمل کرو, کمپلیٹ کرو اپنے ایمان کو, مکمل کرو اپنے ایمان کو, سمپورن کرو. تو خدا کی وہ ذات جو پیری جوت میں ہے اس کی شرم میں پڑ جانے سے تمہیں بخشش ملے گی, تمہاری عبادت سے تمہیں کچھ نہیں ملے گا, کیونکہ تمہاری شکتی ہی کیا ہے. عبادت تو یہ ہے کہ مولا کی شرم میں پڑ جائے. ساری عبادت کا مول ہیتو یہی ہے. صبح بھی جب آپ عبادت کرنے کے لیے بیٹھو, دعا پڑھنے کے لیے بیٹھو, کوئی شکتی نکالنے کے لیے بیٹھو, خدا نے خاصا کوئی مصیبت آئی اس کے لیے دعا مانگنی ہے, تو پہلے یہ خیال کرو کہ جہاں تم سجدہ کر رہے ہو, کر سکتے ہو تو سجدہ کرو, گھر پہ جماعت کھانے میں کدھر بھی, لیکن کوئی ایسی جگہ بیٹھے ہو سجدہ نہیں کرنا, خالی من کے اندر کچھ مانگنا ہے, دوسرے بھی بیٹھے ہیں تو بھی ایسی دھارنا کرو, امیج کرو ایسا کہ مولا کے پاؤں میں سر رکھا, مولا تیرے بغیر کوئی نہیں, میں تیرے پاؤں پر تھا, تو رحم کر, اس کو کہتے ہیں شرم پڑ. کوئی بھی مصیبت آ جائے ادھر ادھر مت دیکھو, بھلا بچے کو پیسے کی ضرورت پڑے اور وہ ماں یا باپ کے پاس نہ جائے اور پڑوسی کو یا ہما تما کو رستے میں چلنے والے آدمی کو کہے مجھے دو پیسے دینا, مجھے ایک شیل دینا, اور ماں باپ کو پتہ لگے کہ میرے بچے نے دوسرے سے پیسے مانگے تو بھلا بتاؤ وہ ماں پتا راضی ہوں گے, تھپٹ مارے گا باپ, ماں بھی کہیں گے بدماش دوسروں سے پیسے مانگتا ہے, شرم نہیں آتی, ہم بیٹھے ہیں ہم کیا مر گئے ہیں. یہی حالت جب ہمارے اوپر مصیبت آئے, اور مصیبت انسان کی زندگی میں مشکل آتی, تو تم کسی ملا کے پاس چلے گئے, تو مولوی کے پاس چلے گئے, کوئی ماتا جی کے پاس چلے گئے, تو پنڈت کے پاس چلے گئے, اور وہاں تم نے دعویٰ دوہرا کیا, اب مجھے بتاؤ تمہاری عبادت کس کام ہے, تمہارا ایمان تو ختم ہو گیا, تم نے اپنے ماں باپ کو چھوڑ دیا, تم کو پیسے چاہیے, تم کو جوتے چاہیے, تم کو کھانا چاہیے, تم کو چوپڑی چاہیے, تمہیں کو کپڑے چاہیے, تو تمہارے ماتا پتا جیتے ہیں. ہاں یتیم ہو, ماں نہیں باپ نہیں, تو دوسروں سے مانگتے تھے, تمہارا تو ماں باپ جیتا ہے, شاطر حاضر بیٹھا ہے, شاطر کی بیعت کی ہے, شاطر کے ساتھ پرومس کیا ہے, اس کے اوپر ایمان رکھتے ہیں, اس کی شرم میں پڑے ہوئے ہیں, تو پھر ہم اس کو چھوڑ کے دوسروں کے پاس جائیں. ایسے آدمی کو زندگی میں کبھی بھی رحمت نہیں ملتی, وہ رکھڑتا ہے, زیادہ سے زیادہ دکھوں میں پڑتا ہے. یہ تھیم اپنے ایمان کو مضبوط کرنے کے لیے ہے. سدگرو کی شرم میں پڑو, جو کچھ بھی ہے ادھر آؤ, جماعت خانے کے اندر آؤ, کوئی ایسی جگہ ہو کہ جہاں جماعت خانہ نہیں ہے, تکلیف آ گئی تو ایسا سمجھو کہ دل میں دیول پوجنی ہے, یہ جماعت خانہ ادھر ساتھ ہے ہمارے, اس کے اندر حضرت امام بیٹھا ہوا ہے, اس کی شرم میں جاؤ, باقی سب کی امید چھوڑ دو اور اس کو اپنے دل کے اندر ثابت کرو, مکمل کرو, روب کرو کہ تو ہی ہے, تیرے بغیر میرا کوئی نہیں. اہنکار اپار بھج, اس مالک کو جو اصل اللہ کی ذات ہے, جو سب کام کرنے والا, سرشتی پیدا کرنے والا وہی ہے, اس کو بہت یاد ہے, اس کا ذکر بہت کم ہے. تو جو ابھیمان کلیش اور اپنے دل میں سے ابھیمان اور کلیش, کلیش میں نہیں جھگڑا, کون سا جھگڑا, آپس آپس کا جھگڑا تو تھی لیکن اندر کا جھگڑا میں نے ابھی ذکر کیا. کوئی دکھ آ گیا تو چھوڑ مولا کو, چلے گئے کسی اور کے پاس, جھگڑا ہو گیا, مولا کے ساتھ ہم نے جھگڑا کیا, مولا کو چھوڑ دیا کسی اور کی طرح نہیں چلا. اس کلیش کو چھوڑ دیا. کلیش کا ایک اور مطلب بھی ہے کہ تم اندر کی مانتا اور مانیتا, مانتا یعنی کوئی منت مانی اور مانیتا یعنی ایمان, ان دونوں کو اور عمل کے اندر اگر ڈفرنس ہوا, یعنی مانتے ہو کچھ کرتے ہو کچھ, تو یہ بھی کلیش ہے. کلیش یہ جھگڑا ہوا, کنٹرڈکشن ہوئی, کنٹروورسی ہوئی, تو فرمایا کہ تم اپنی منہ پنی اور اپنے وچاروں سے ڈویلٹی دوئی, دو طریقے ظاہر کچھ باتوں سے اس جھگڑے کو مٹا دے, اندر باہر ایک پلین صاف ہو جائے, تمہارے اندر سے جھگڑا نکل جائے اور تمہارا ابھیمان مٹ جائے. مولا کے شرن میں پڑھو, اس کے سامنے عاجزی کرو, یوں بھی اپنے وچاروں میں عاجزی رکھو, جب یہ ہو جائے گا 300 اکثر کان بھر, ابھی اس کے بعد پھر وہ 30 اکثر سے الف بے تے سے چالو کرتے ہیں. فرمایا یہ 30 اکثر کی جو نصیحتیں ہیں اس کو دھیان میں رکھو تو یہ بڑے میں بڑا اپدیش, یعنی واج اپدیش کہتے ہیں واج, تو یہ میں تم کو واج سناتا ہوں. یہ ایک پارٹ ہوا, دوسری دفعہ ان شاء اللہ ملیں گے تو اور بھی پھر میں آگے جو آئے گا بتاؤں گا. ابھی 55 منٹ ہوئے, ایک گھنٹے میں 5 منٹ کم, ایک پاس کو لگے ہیں, میں نے ان کو کہا 5 سے بیٹھ. دوسری سائڈ میں کچھ مشکل لفظوں کا ترجمہ اور خلاصہ ہے اور یہ سارا پارٹ بولا گیا ہے.
ابھی میں اس پارٹ کے اندر کچھ مشکل لفظوں کا ترجمہ اور اس کا خلاصہ کرتا ہوں. سنسکرت میں برہم کہتے ہیں خدا کی وہ صفت کہ جس نے سب کچھ پیدا کیا, اور ہم اس کو خالق کہیں گے, اور اس کا مطلب صرف سے خلق بھی ہے. سوہم سنسکرت میں سوہم ہے. سوہم خدا کی صفت احدیت ہے, اس کی وہ حالت کہ جو وحدت میں ہے. اس لفظ کا ایک اور مطلب بھی ہے اور وہ یہ ہے کہ اپنے سانس کی آواز کو سننا. اوہنگ کا مطلب ہے اہم. اہم سنسکرت میں کہتے ہیں میں ہی ہوں, ہوں پن, جیسے کہ اللہ کی ذات اور حالت غیب الغیوب. اہم کا مطلب قادر بھی ہے. چید یعنی چت. چت کا مطلب انسان کی قوت ارادی, انا خودی نفس, انسان کے خیال اور دھیان وغیرہ. اہنکار کا مطلب ہے قادر مطلق, جس نے سب کچھ پیدا کیا اور ہر چیز کے اوپر قدرت رکھتا ہے. کلیش کا مطلب ہے جھگڑا, فساد, مقابلہ وغیرہ. اپدیش کا مطلب ہے واعظ, نصیحت, ہدایت وغیرہ.
August 31, 1981, سیہر فی پارٹ 2.
گئے وقت جو کچھ بھی میں نے بولا اس میں اگر کسی کو کوئی سوال ہے, اور ہمیشہ آج بھی جو ہوئے گھر جا کے بانچو پڑھو سوچو, اور کوئی سوال ہوئے تو دوسری مجلس میں لے کے آؤ. ہے کوئی کوشچن؟ پہلے چھگے میں, چھگا کہتے ہیں امک پاٹھوں کا ایک بھاگ. سیہرفی میں 8 چھگے ہیں, ہر ایک چھگے میں 20 پاٹھ ہیں,
और चार वरानी के पाठ हैं। इस तरह पहले छुगे में अमुक संस्कृत के मुश्किल जो शब्द हैं, मैं वापस उसका खुलासा करूं। ब्रह्म का मतलब है खुदा की वो हालत कि जब उसने सृष्टि की रचना शुरू की, इसको हम कहते हैं खालिक, पैदा करने वाला। अरबी में हम इसको खालिक कहेंगे और सिफ्त खल्क कहेंगे। दूसरा शब्द है मुश्किल सोहंग। संस्कृत भाषा में सोहंग नहीं है, हमारे विद्वानों में ऐसे बहुत से शब्द हैं कि जो डिक्शनरी देखने से नहीं मिलेंगे, लेकिन वक्त गुजरते गुजरते भक्तों ने, बोलने वालों ने उस शब्द को थोड़ा सा बिगाड़ दिया। जैसे कि रिखीसर, ये असल में ऋषिवर है, तो बोलते बोलते ऋषिवर का रिखीसर हुआ। ऐसा ही सोहंग नहीं पर सोहम मा है। सोहम संस्कृत भाषा का शब्द है और इसका मतलब वो होता है कि जब इंसान अपनी सांस रोक लेवे तो अंदर उसको आवाज आवे, वो सोहम है। सांस की आवाज को भी सोहम कहते हैं। और खुदा ताला की जो वहादत है, एकता, एक ही खुदा है, दूसरा कोई नहीं, उस जैसा भी कोई नहीं, उसको हम अरबी में कहते हैं अहद। तो सोहम यानी अहद, अकेला खुदा। इसी तरह से जो ओहंग है वो भी अहम है। ओहंग नहीं पर संस्कृत शब्द अहम, अहम यानी मैं ही हूं, हूंपन, अहम मीन्स हूंपन। तो ये हूंपन खुदा का हूंपन है। खुदा अरबी जबान के अंदर हम कहते हैं मुतकब्बिर है, यानी गुरूर वाला, अभिमान वाला है, क्योंकि उससे ऊंचा कोई नहीं, वही अभिमानी है और अभिमान उसको साजता है। तो हम अहम का मतलब करेंगे जिसकी हर बात के ऊपर कुदरत चले, यानी कादिर, कुदरत वाला, शक्ति वाला, उसके सिवा कोई दूसरा ना होवे। और उसकी वो हालत कि जो गैबुल गयूब की हालत है, गैबुल गयूब यानी सृष्टि से पहले की हालत, उसको हम अहम कहते हैं। और इसके अंदर गिनानों और गिनानों में भी ओहंग है। तीसरा शब्द इसमें आता है चीद। चीद जो है ये असल में चित्त है। चित्त कहते हैं इंसान के खुद को, उसके मन को, उसके विचारों को। और चित्त का मतलब हुपनी भी होता है। तो और दूसरा शब्द है अहंकार, अपार भज। ये सारी कुदरत चलाने वाला जो है उसको अहंकार कहा गया, यानी खुदावंद आलमीन। कलेश का मतलब झगड़ा, तुई, तू और मैं, इसको कलेश कहते हैं। कभी मैं मिट जावे तो तू ही तू रह जावे, कलेश मिट गया। तो कलेश का मतलब खुदा खुदा जुदा है, हम अपने आप को जुदा समझे, हमारे अंदर हूंपनी आ जावे, इबादत में ये चीज नहीं चलती। और उपदेश का मतलब वाज, नसीहत। तो ये गए छुगे के मुश्किल शब्द थे। अभी आज हम दूसरा छुगा चालू करते हैं। अलफ एक अविनाशी आप भारतीय भाषा के जो 30 अक्षर हैं, उसका पहला अक्षर है अलिफ। तो अलिफ से नूर अहमद शाह ने लिया है, अलिफ एक अवनाशी, जिसका नाश ना होवे, जिसको मौत नहीं, जिसको काल नहीं, अकाल, हमेशा रहने वाला। अरबी में जो अल्लाह के नाम कुरान पाक में दिए हैं, उसमें उसका एक नाम है हई। हई कहते हैं हमेशा जिंदा रहने वाला, जिसको मौत ना होवे। हम अपनी दुआ में हय्युल कयूम, हमेशा जिंदा रहने वाला और कायम है, मौजूद है। तो अलिफ एक अविनाशी देव, अल्लाह जो है उसको मौत नहीं, वो एक है, उस जैसा दूसरा कोई नहीं। आत्मगत, वो खुद अपनी जात के अंदर, गत यानी अपनी जात। अपरम, अपार, अभेद। अपरम कहते हैं कि जो इंसान की समझ के बाहर हो गए। अपार उसको कहते हैं जिसका कोई छेड़ा नहीं, एंड नहीं। अभेव उसको कहते हैं कि जिसका भेद कोई पा ना सके। कितने अच्छे मखान किए हैं अल्लाह के, अविनाशी, अभेव, अपरम, अपार, ये खुदा ताला की सिफतें हैं, जो खुदा का वखान किया है। मौलाना हज़रत इमाम का एक फरमान है कि तुम कभी आखे ब्रह्मांड का विचार करो तो खुदा उससे पर है, कभी तुम ऐसे 1000 ब्रह्मांड का विचार करो तो खुदा उसके पर है। तो ये अपार है, अपरम है, अभेव है, इसका भेद किसी ने नहीं पाया। गिनानों में लिखा है 8 करोड़ को इंग्लिश में हम 80 मिलियंस कहेंगे। 8 करोड़ ब्रह्मा मौला से आगे उपाया, तेने तारो मरम न जानियो। खुदा की बातें कोई नहीं जान सकता। तो इस कड़ी के अंदर खुदा ताला की सिफत बयान करके तो फिर शुरू करते हैं। खुदा के हुजूर में तू अपना ध्यान लगा, ता जीव धर तू ध्यान हुजूर, उस खुदा के हुजूर में जो अविनाशी है, अपरम है, अपार है, अभेव है, उसके हुजूर में तू अपना ध्यान लगा। सोई सब ठोर रहा भरपूर, वो मौला हर जगह मौजूद है, हाजिर है, भरपूर बैठा है। जैसे भरपूर का शब्द ये है कि जैसे जाहिर में है ऐसे ही बातों में है, हर जगह, कोई जगह उसकी मौजूदगी के बगैर खाली नहीं। तुम उसको हाजिर नाजर समझो। जब इंसान मौला को हाजिर नाजर समझता है, मौला के साथ उसकी दोस्ती होती है, मौला के साथ संबंध लगता है, दुनिया की बदियां बुराइयां उसके दिल में से निकल जाती हैं, दिल पाक होता है। और जब घट पाक होता है, उसमें पॉलिश होती है, तो आहिस्ता आहिस्ता उसमें चमक, चमक का मतलब नूर पैदा होता है, और ये नूर खुदा ताला की मारिफत है। चालू हुआ बिन जीबिया स्मरण करो, जीभ के बगैर उसका रटन करो, जिक्र करो। स्मरण कहते हैं याद करना, अपने मन में जीभ हलाए बगैर उसको याद करो। ऐसा याद करो कि अपने मन से उसकी याद में धुन लगाओ। धुन कहते हैं मस्ती को। ऐसी याद करो कि मन से उसकी धुन धरो, मस्त हो जाओ उसको याद करने में। कोई चीज दूसरी याद ही ना हो, किसी दूसरी चीज का ख्याल ही ना आवे, उसको कहते हैं मस्ती। एक ही ख्याल और विचार के अंदर बैठे रहो। तो जब आदमी मौला के प्रेम के अंदर तलीन हो जाएगा, तलीन का मतलब वही धुन धरना, तलीन हो जाना, मस्त हो जाना, तो फिर खुदा आगे आएगा। खुदा तो उसके घट में बैठा हुआ है, वो मुंडी उठा के देखेगा तुमको। तो बेबिन जिबिया स्मरण करो, मन सुन ले उनकी धुन धरो।
पूर्ण ब्रह्म जगत पर बाई, पूर्ण ब्रह्म जगत ते
पहले से हाजिर हो रहे। पूर्ण का मतलब कंप्लीट, मुकम्मल भी है। पूर्ण ब्रह्म जहां तहां आप, तुम जिधर जाओगे वो तुम्हारे जाने से पहले उधर हाजिर है, हर जगह मौजूद है और मुकम्मल कंप्लीट हालत में मौजूद है। ऐसा नहीं है कि उसका एक हाथ दिखे या एक पांव दिखे, नहीं, मुकम्मल कंप्लीट। तुम कहां भी जाओगे तो तुम्हारे पहले वो उधर मौजूद है, पूर्ण ब्रह्म। जहां तहां आप, वो खुद हर जगह बैठा है। उस मौला का कि जो सर्वव्यापक है, तुम जाप जपो मगर वो जाप अजंपिया जाप होना चाहिए। अजंपिया कहते हैं जिसमें जीव का उपयोग ना हो, जीव इस्तेमाल ना हो, जीव से नहीं मन से। पर वो भी इस तरह कि तुम्हारे कान आवाज न सुने। सतगुरु के सलोखे में है कि इस तरह याद करो कि काने सूरत न जाए, तुम्हारे कान में भी जाप की आवाज नहीं आनी चाहिए, प्योरली मन ही मन होना चाहिए। ऐसी धुन धरो, ऐसा ध्यान लगाओ, मुंह को बंद करके, जीभ को बंद करके, आंखों को बंद करके, कानों को बंद करके, मन को बंद करके, शरीर जाने मुर्दा हो गया इस तरह से उसको याद कर। और वो हर जगह मौजूद बैठा है।
चेत
कहते हैं कि तिथ वस्त्र वो वस्तु जो ऊपर बयान की है सहज कर लीजिए, तुम्हारी अपनी मेहनत से कोशिश से नहीं मिलेगी, आप से आप मिलेगी। मौलाना हजरत इमाम फरमाया इबादत करके तुम ये मत समझो कि नूर तुम्हारा हक क्या के तुमको मिले, वो तो खुद ब खुद जब मौला की मर्जी हो जाएगी। सहज है, सहज यानी मेहनत के बगैर उसको बख्शिश के तौर पे पाओ, याचना करो, उस चीज के लिए क्रेविंग करो। तित वस्त्र वो वस्तु के जो मौला की नूरानी समझ हमको देवे, फरमाया है कि वो तो तुमको सहज कर लीजिए, ऐसे ही तुम्हें बख्शिश मिलेगी। तुम एक काम करो कि भजन करता विलंब ना कीजिए। विलंब कहते हैं लेट करना, देरी करना, सुस्ती करना, किसी चीज को ठला देना, आज नहीं कल करेंगे, इसको कहते हैं विलंब करना। तो भजन करता विलंब न कीजिए। अभी भजन जीभ से होता है, दो चीजें आ गई, ऊपर है अजप या जाप, जीभ के बगैर वो भी जरूरी है और जीभ के साथ भजन करना भी जरूरी है। जब खाने के अंदर जब गिनान बोला जाए तो आप उसके साथ आस्ते आस्ते वो गिनान बोलो, सिवा कि आपको अपनी खुद की तस्वीरों में पड़े हो और बात है, लेकिन बनता सुधी जमात के अंदर जो गिनान बोला जाए उस गिनान को साथ दो, ये भजन है। खड़े होके हम तस्वीर निकालते हैं, याली याली करते हैं, उस वक्त भी आहिस्ता आहिस्ता जीभ से वो भजन करो। घर के अंदर आराम से एक दफा बैठो, जमात खानों में ये बात नहीं हो सकती क्योंकि जमात खाने में 11 गाने की तस्वीर निकलती है और मौला का फरमान है कि आधे घंटे के अंदर दो दुआओं का काम पूरा कर लो। जमात खाना जो है ना वो और चीज है, लेकिन घर में कभी अठवाड़िए में एक दो दफा बदन पाक साफ हो गए, नहा धो के या वुजू करके हाथ मुंह धो के एक कोने में बैठ जाओ। कोने में बैठ के जो नाम खुद को प्यारा लगे, अली, पीरशाह, अल्लाह, या मोहम्मद, या करीम, या रहीम, या वहाब, जो कुछ भी आपको ठीक लगे, उसको आहिस्ता आहिस्ता रिदमिकली या अली 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 या अली, ऐसा उसको एक राग के साथ, रिदम के साथ, जीभ के साथ छोटे आवाज से बोलो। महीने दो महीने होंगे ना आपके बदन में करंट लगेगा, दुर्वा जारी आ जाएगी, जैसे कोई शॉक लगता है, पसीना आएगा, लेकिन ये चीजें याद ही नहीं आएंगी कि करंट लगा के पसीना आया। आपको मस्ती चढ़ेगी, मस्ती चढ़ेगी। सूफियों के अंदर ये सिखाया जाता है। हमारे जमात खानों में जब पुराने जमाने में जमात खाने थे तो लोगों को ये ख्याल नहीं था कि मैं जल्दी से दुआ पढ़ के भागू, सिनेमा जाना है, किसी पार्टी में जाना है, या क्लब में जाना है, पीछे में जाना है, जुगाड़ खाने में जाना है। उस वक्त उन लोगों को ये ख्याल नहीं था। मैं ईरान गया, शाम के वक्त सारी जमात आ जावे, फिर जो जवान बच्चे और बच्चों की माएँ वगैरह वो लोग घर चले जाने क्योंकि उनको दूसरे दिन खेतर भी करना है। लेकिन बड़ी उम्र के लोग परोड़िए तक जमात खाने में बैठे रहे, परोड़िए तक, औरतें भी मर्द भी। मैंने उनके साथ बहुत सी रातें ऐसी गुजारी हैं। वो हमारी तरह लंबे पांव नहीं करे जमात खाने में, अदब मान से सारी रात आहिस्ता आहिस्ता गुनगुनाते हों। उनके पास बैतुल ख्याल नहीं है, मौला नहीं देते उनको बोल, मगर वो अपने दिल के अंदर या अली का जहाब करते हैं, मस्ती आ जाती है। तो यहाँ भजन का मतलब मुंह से जिक्र करना। ब्रह्म प्रकाश में फिर शमस ने लिखा है कि तीन मास रसना विछोड़ा, रसना कहती है जीभ को, तीन महीने मैंने जीभ से जाप किया, पीछे नाम ब्रह्म से गया, फिर मैंने बैतुल ख्याल का बोल लिया और मैंने अजब या जाप लगाया। तो भजन का मतलब मुंह से जाप करना। इसमें ढील मत करो, सुस्ती मत करो। मन एकाग्र करे, इंग्लिश में कहते हैं कंसंट्रेट करे, उर्दू में कहते हैं यकसुई करे, एक ध्यान लगाए, जब यह बात उसको मिलेगी तो पता लगेगा कि अलख निरंजन घट में बैठा है। वो मौला कि जो लिखा ना जावे, जिसका वखान पूरा हो ही ना सके और आंखों से भी दिख न सके, वो तो मेरे घट में बैठा है। मैं इधर उधर ढूंढने निकली, देखा तो वो तो मेरे अंदर है। तो बड़ी चीज क्या है कि वो अंदर बैठा है, हम बाहर देखते हैं। तो बाहर की आंखें बंद करके अंदर की आंखें खोलोगे तो मौला उधर बैठा है। सुरती लगानी चाहिए, मन एकाग्र होना चाहिए। अभी सवाल यह है कि सुरती कैसे लगाई जाए, मन एकाग्र कैसे होवे। हम सबको पता है कि वो चीजें जिसमें हमको बहुत मजा आता है, इंटरेस्ट आता है, उसके अंदर हमारा ध्यान लग जाता है। कभी कभी छोटे बच्चे घर के बाहर घर के अंदर कोई चौपड़ी लेके बैठा है और वो चौपड़ी उसको बहुत मजा देती है, तो माँ उसको पहले एक दो दफा बुलाएगी तो वो पहली आवाज तो सुनता ही नहीं। कभी वो खेल में पड़ा है तो उसको आवाजें दो तो वो खेल में से सर ऊंचा उठाता ही नहीं। कभी कभी ऐसी अच्छी फिल्म आ जाती है कि हमारे दो ढाई घंटे कहाँ निकल गए पता ही नहीं लगता, हमको कोई दूसरी चीज याद ही नहीं आती। तो सुरती लगाना कुछ मुश्किल नहीं, मेहनत जरा सी चाहिए, कोशिश करो। सुबह जब भी इबादत के लिए बैठो या कभी भी मौला को याद करो तो अपने मन को दुनिया के सब विचारों से खाली कर डालो, बिल्कुल खाली कर डालो। खासतौर से बैतुल ख्याल की बंदगी सुबह के वक्त यह है कि 5-10 दफा ऊंधे सांस लो, ऊंधे सांस, जितना सांस ले सकते हो ऐसा 5-10 दफा सांस लेके फिर इबादत में बैठो। सांस लेने से फायदा क्या होगा, हमारे ब्रेन में ऑक्सीजन जाएगी ज्यादा और ब्रेन एक्टिव हो जाएगा। जब ब्रेन सुस्त होता है, जैसे कि नींद में हमारी हार्ट की बीटिंग घट जाती है, ब्लड सर्कुलेशन घट जाता है, ऑक्सीजन घट जाती है, हमारा ब्रेन सुस्त हो जाता है, स्लो हो जाता है, फिर हमको सपने आते हैं। लेकिन 5-10 दफा ऊंधे सांस लेने से ब्रेन एक्टिव हो जाता है, उसमें ब्लड सर्कुलेशन ज्यादा जाता है, फिर बंदगी के ऊपर जब बैठो तो जो बोल का जाप का शुरुआत करो तो सांस लेके थोड़ी देर ठहरो, ये फिर सदरदीन का तरीका है। सांस अंदर ले लो, थोड़ा ठहरो एक सेकंड दो सेकंड, फिर सांस बाहर निकालो, फिर जरा ठहरो, फिर सांस अंदर लो, फिर थोड़ा ठहरो। दर एक वक्त सांस लेते और सांस निकालते ये दोनों के बीच में एक दो सेकंड ठहरो। कभी ज्यादा ठहर सकते हो, प्रैक्टिस करने से आदमी ज्यादा ठहर सकेगा। तो जब भी दो सांस के बीच में जब ठहरने की आदत हो जाएगी, जो प्रैक्टिस से मिलती है, तो सारी सुरती उस एक दो सेकंड के अंदर आ जाएगी। कोई ख्याल नहीं आएगा दुनिया का। उस वक्त अपने नक्श को, अगर नक्श है तो लिखो, उंगली हाथ से नहीं मन से। अगर नक्श नहीं है तो अपने बोल को याद करो और उसका मतलब समझो। अली यानी बहुत ऊंचा आला, पीर यानी गुरु, शाह यानी इमाम, ऐसे हर एक शब्द का मतलब है। जैसे कि सुबह की तस्बीह में वहाब, वहाब कहते हैं बिन मांगे हमको दे देने, हमारी कोई भी मेहनत नहीं तो भी हमको बख्शिश देवे, उसको वहाब कहते हैं। तो अपने बोल को उस वक्त दो सांस के बीच में एक दो सेकंड ठहर के उस वक्त उसको याद करो और उसका मतलब समझो। सुरती लगाने के लिए ये सहले में सहला रास्ता है, लेकिन एक दो दिन की एक दो वीक की नहीं, कदाचित 6-12 महीने की प्रैक्टिस चाहिए, फिर इंशाल्लाह 5-7 मिनट की सुरती मिलेगी।
सब तो हो कर खोजो जे हीरे भाई से,
होकर खोजो ते ही बोलन हार निरंजन, वही साबित कहते हैं मक्कम होना, जम जाना, डगु मगु ना होवे, अडग होवे, उसको कहते हैं साबित। बैठक भी करो 5-5 मिनट के बाद पांव फिराओ, कभी ऐसा ऐसा करो, कभी ऐसा ऐसा करो, वो आदमी ध्यान कैसे लगाएगा। इस तरह बैठ जाओ जैसे एक मिट्टी का पुतला है जो हिलता ही नहीं। साबित होके, मक्कम होके, अडग होके, कोई भी गड़बड़ के बगैर अपनी देही को अपने शरीर के अंदर खोज करो, तलाश करो, ढूंढो। किसको? मौला को, वो अंदर है। अपने शरीर को ढूंढो। खोजने का एक और मतलब भी है और वो यह है कि शरीर को थोड़ी कसनी दो। दाखला तरीके मिसाल देता हूँ, हम एक आसन पे बैठे हुए हैं, थोड़ी देर के बाद हमको एक साइड में जरा दर्द होगा, उस दर्द को सहन करो जितना बन सके। वो दर्द के कारण से ध्यान नहीं लगेगा, लेकिन उस दर्द को थोड़ी देर के लिए सहन करो। तो अमुक दिनों के अमुक महीनों की प्रैक्टिस के बाद दर्द होएगा भी नहीं, और अगर होएगा तो पता भी नहीं लगेगा। पांव सो जाते हैं, खाली चढ़ जाती है, उसको भी सहन करो। से साबित होकर, मक्कम होके, पक्का इरादा करके, दिल को मजबूत करके अपनी दिली को खोजो। नींद भी नहीं आनी चाहिए। एक आसन के ऊपर बैठ जाओ, नक्की करो कि मुझे इस तरह बैठना है। तो दीनदारों, बहनों, माताओं, कम में कम आधी कलाक एक आसन पर बैठ सको। कम में कम एक कलाक बैठो तो बहुत ही अच्छा, लेकिन आधे घंटे तक एक आसन जमाओ, भले कुछ भी हो। तो से साबित होकर खोजो देही, अगर तुमने अपने देही को मक्कमता के साथ खोजा यानी अंदर तलाश किया तो बोलन हार। निरंजन वही अंदर से बोलेगा, वो तुमको जवाब देगा, वो निरंजन तुम्हारे से बातें करेगा। फिर बोल वो बोलता है, हमारा आत्मा बोलता है, वो दूर बैठा हुआ नहीं।
गट गट बोले राम राम रे भाई, गट गट बोले राम राम, नाद बंद नारायण नाम रे भाई, नाद बंद नारायण नाम।
हर एक इंसान के घट में वही मौला समाया है, रमता कहते हैं, समाया हुआ हर जगह हाजिर हो गए, हर जगह फैला हो गए। घट घट बोले रमता रामा, हर एक घट के अंदर बोलने वाली शक्ति उस मौला की है कि जो हर एक वजूद में समाया है। नाद बंद, आवाज बंद करो नारायण के नाम से, और वो नाद जो हमारे अंदर है, इसका दूसरा मतलब ये है कि जो अंदर आवाज आती है उसका बंधन मौला के नाम से यानी जाप से होता है। खुदा हर जगह बैठा है, हमारे अंदर जो बोलने की शक्ति है वो इसलिए है कि हमारे अंदर आत्मा है। आत्मा की जो नूरानी ताकत है, उस ताकत की वजह से हम लोग समझते हैं, बोलते हैं। जिस तरह हम बाहर बातें करते हैं, बाहर हम बोलते हैं, इस तरह हम अंदर भी बातें करते हैं, अंदर बोलते हैं। एक आदमी चुपचाप बैठा हो अपने मन से बातें कर रहा है, वो बातें वो खुद ही सुनता है। लेकिन ऐसा वक्त भी आता है कि कभी हम मौला के साथ बातें कर रहे हैं, या मौला तू मुझ पे राजी हो, या मौला तू मुझे बख्शीश दे। माँ की गोद में बैठ के बच्चा माँ के साथ बातें करता है, इस तरह उस माँ के खोड़े में बैठ के, रूहानी माँ के खोड़े में बैठ के उसके साथ बातें करो, तो एक दिन आपको अजायबी लगेगी, आपको आवाज आएगी, आपको ऐसा लगेगा कि बाहर से कोई आवाज आई, इधर उधर देखोगे तो कोई नहीं, क्योंकि वो आवाज अंदर से आती है। फिर ऐसा वक्त आएगा कि बोलोगे उसी का जवाब फौरन मिलेगा और वो जवाब कोई दूसरा नहीं सुनेगा, अंतकरण की आवाज निकलती है। घट घट बोले रमता रामा, नाद बंद नारायण रामा, नारायण के नाम से अपनी बाहर की आवाजें बंद करके अंदर की आवाज चालू करो, और वो मौला हर एक के घट में समाया है।
जगत बिना जोगन हो रे भाई, जीम जुगत बिना जोगन हो, बात प्रेम न पावे कोई रे भाई, बात
जीम अक्षर से ये बात चालू करते हैं कि जुगत बिना जोग ना हो। जुगत संस्कृत शब्द युक्ति में से निकला, युक्ति कहते हैं तरीका, सलीका, सिस्टम, युक्ति सर। कोई भी काम करो युक्ति सर काम करो तो वो अच्छा होगा, अगर हमने युक्ति के बगैर काम किया तो बिगड़ जाता है। तो जुगत यानी युक्ति, उसके बगैर योग عبادت کا رستہ نہیں ملتا. یوگ جس کو ہمارے گنانوں میں یوگ لکھا ہے, یوگ کا مطلب یوگ, یوگ کہتے ہیں بندگی کا عبادت کا رستہ, اور یوگی کا مطلب مومن, عبادت کرنے والا عابد, اس کو یوگی کہا گیا. تو عبادت کا رستہ یوکتی کے بغیر نہیں ملتا. ابھی یوکتی کیا ہے بھلا؟ یوکتی دو قسم کی ہے. ظاہر کی یوکتی کی بات تھوڑی میں کر گیا کہ اپنا آسن باندھو, ایک بیٹھک کے اوپر کم از کم آدھے گھنٹے شریر کو ہلائے بغیر بیٹھے رہو, اس کو بولتے ہیں آسن باندھنا. گنان میں لکھا ہے آسن مارو, پھر نیند کو تاڑو, جلدی سو جاؤ, بندگی کرنی ہے جلدی سو جاؤ. بچوں کا صبح اسکول جانا ہے, 7:30 بجے تو گھنٹی بجتی ہے, تو ہم 6 بجے اٹھاتے ہیں. اگر اسکول نہیں جانا تو سویا ہوتا ہے, سنڈے کا دن ہوتا ہے تو کسی گھر کے اندر کوئی مہمان آنے والے ہوئے تو گھر والی کو ایک دن پہلے تیاری ہوتی ہے, فلانی چیز چاہیے, یہ چیز چاہیے, یہ مسئلہ چاہیے, کئی چیزیں تو رات کو سونے سے پہلے تیار کر کے سوتی ہے, فکر ہوتی ہے نا. اسی طرح سے جو بندگی کرنی ہے تو بندگی بھی ایک کورس ہے. کوئی کورس لینا ہوئے کسی بھائی کو, میں کپڑے کاٹنے, فراک بنانی, کاٹنی سیکھنا ہے تو استاد کے پاس جانا پڑتا ہے. آپ کو کوئی چیز ٹیسٹ والی کوکنگ کرنی ہے تو سیکھنی پڑتی ہے. اسی طرح سے بچوں کو کالجوں اسکولوں کے اندر کورس ملتا ہے, کورس سکھاتے ہیں. بندگی بھی ایک کورس ہے, 2 برس 3 برس 4 برس 5 برس. ایک دفعہ نکی کرو کہ بھلا یہ مولا اور مشنری ہمیشہ بولتے ہیں کہ بندگی میں نور دکھتا ہے, چلو میں دیکھوں تو صحیح. تو اس کو دیکھنے کے لیے نکی کرو کہ 3 برس میرے کو موج مزہ نہیں کرنا. موج مزہ کا مطلب یہ نہیں کہ آپ بالکل سادھو بن جاؤ, ہمارے مذہب میں یہ نہیں ہے. اس کا سسٹم بناؤ. 4 بجے اٹھنا ہے تو کم میں کم 5-6 گھنٹے کی نیندر ہوئے نا تو شریر کو راحت ملے. اگر شریر تھکا ہوئے گا بندگی نہیں ہوئے گی. 2 بجے رات کو سو کے صبح 4 بجے نہیں اٹھ سکو گے, سوا کے کوئی بہت بڑا سادھو سنت ہوئے تو اور بات ہے, لیکن بگنرز کے لیے رات کو 10 بجے 9:30 بجے سو جاؤ. تو صبح نیند نہیں آنی چاہیے. یہ یوکتی کی میں بات کر رہا ہوں. ایک آسن بناؤ, ایک حالت میں بیٹھو, سیدھا بیٹھنا ہے سیدھا بیٹھو. ایسا نہیں ہے 10 منٹ کے بعد آستے 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 آدمی آ رہا ہے, یہ نہیں ہونا چاہیے. آدھے گھنٹے میں ایک شریر کو حالت میں رکھو, نیند بالکل نہیں آنی چاہیے, پیٹ خالی ہونا چاہیے. رات کو ہیوی فوڈ کھاؤ گے, ہیوی فوڈ کو 5 گھنٹے لگتے ہیں ہضم ہونے میں. اگر ہمارے کھانے کی کوتھڑی میں, جس کو ہم اسٹمک کہتے ہیں, اس میں فوڈ پڑی ہوئے گی تو اس کے اندر سے جو کیمیکل ری ایکشن اٹھتا ہے نا وہ ہمارے برین تک جاتا ہے. ٹو مچ کھا لینے سے برین دکھتا ہے, پھر دکھتا ہے. یا بہت زیادہ جدی جدی جھات کی مکسچر کھانے سے بھی آدمی کے پیٹ میں سے جو بخارات اٹھتے ہیں اس سے بھی پھر دکھتا ہے. تو پیٹ خالی ہونا چاہیے, ایک آسن ہونا چاہیے, نیند نہیں آنی چاہیے, سب وچار وغیرہ تیاگ دینے چاہیے. یہ یکتی ہے اندر کی. یہ باہر کی یکتی ہوئی. اندر کی یکتی کیا ہے؟ ہمارے وچار پوتر ہوئے, تیری میری غیبت گلا نہیں ہوئے, نہ بدی کرو نہ بدی سنو, نہ کسی کا حق کھاؤ, نہ کسی سے کینہ رکھو, نہ ویر ورودھ رکھو, دل معصوم بچے کی طرح پوتر ہو گئے. یہ انتر کی یوکتی ہے. من بھی صاف ہوئے, تن بھی صاف ہوئے, اعمال نیک اور پاک ہوئے. آپ لوگوں کو چھوٹے بچے نہیں ہو, میں کیا سمجھاؤں؟ بھلا جس من میں حسد ہوئے اس میں نور دکھے گا, جس من میں ویر ورودھ ہوئے اس میں نور آئے گا. جو دوسروں کی بدیاں ہی سوچتا رہتا ہے اس کے دل میں خدا آئے گا. جس کی نظر اور نیت اور زبان سب کچھ خراب اور ناپاک اور بھونڈے ہیں
उसके दिल में खुदा आएगा, शैतान आएगा, भोला नहीं आएगा। तो ये जाहिर की युक्तियां भी हैं, बातुन की युक्तियां भी हैं। तो युक्ति के बगैर जीव जुगत बिन जोग न पाए, बिल्कुल नहीं मिलेगा। तो फिर बातें प्रेम न पावे, खाली जीव से या मौला मैं तेरे को बहुत चाहता हूँ, क्या चाहता है? जो चाहने वाले होते हैं वो बोलते नहीं, और जिसको चाहते हो वो समझता है ये मुझे चाहता है। जीव का काम नहीं प्रेम में। प्रेम तो एक ऐसी रूहानी शक्ति है, मौला को याद करो उसी वक्त टेलीग्राफ की तरह, टेलीफोन की तरह मौला को वो पैगाम पहुंचता है, वो जवाब देता है, उसी वक्त मिलता है। बात से प्रेम में, मेहनत और शक्ति से प्रेम होता है।
गाए युग युगत सो लावे ध्यान रे भाई, योग जुगत लावे ध्यान। सोही योगी आयुग परमा नरे भाई, सोही योगी आयुग पर मान।
वो आबिद कि जो अपने मुर्शिद के बताए हुए तरीके पे अमल करे, योग जुगत सो लावे ध्यान, सोही जोगी आजुग परमान। वही सच्चा आबिद है इस दुनिया के अंदर, क्योंकि अपने तरीके से नहीं लेकिन गुरु के बताए हुए सिस्टम से, युक्ति से अगर इबादत की जाए, अगर योग साधना की जाए, तभी जाके उसका फायदा होता है और वही सच्चा योगी होता है।